الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، ہم آج پھر آپ کو اپنے سلسلے مضامین قرآن میں خوش آمدید کہتے ہیں. آپ جانتے ہیں کہ ہم اپنے اس سلسلے میں قرآن مجید فرقان حمید کی سورتوں کے مضامین پر گفتگو کرتے ہیں. سورہ نساء کے مضامین پر گزشتہ سلسلے میں ہم نے بات کی، آئیے اسی سلسلے کو آگے بڑھاتے ہیں. آج جس آیت مبارکہ کے مضامین پر گفتگو کریں گے، اس سے پہلے جو آیات مبارکہ ہے، اس میں اللہ تبارک و تعالی نے بنی نوع انسان کے اجسام اور ان کے دیگر معاشرتی احکام پر احکام عطا فرمائے. اسی طرح محرمات نکاح کا تذکرہ ہوا، نکاح پر بات ہوئی، یتامى کے اموال پر گفتگو ہوئی، یتامى کے ساتھ بیہیو کیسا رکھنا چاہیے اس پر بات ہوئی، وراثت میں کون مالک ٹھہرتا ہے اور کس کا حصہ نہیں ہوتا اس پر بھی گفتگو ہوئی. آج کے سلسلے میں ہم بات کریں گے اموال پر، کہ ان میں تصرف کس طرح کیا جائے، اور خون پر گفتگو کریں گے. اللہ تبارک و تعالی سورہ نساء میں ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا لا تأکلوا اموالکم بینکم بالباطل الا ان تکون تجارہ عن تراض منکم ولا تقتلوا انفسکم ان اللہ کان بکم رحیما. ترجمہ کنز الایمان، اے ایمان والو، آپس میں ایک دوسرے کے مال نہ حق نہ کھاؤ، مگر یہ کہ کوئی سودا تمہاری باہمی رضامندی کا ہو، اور اپنی جانیں قتل نہ کرو، بے شک اللہ تم پر مہربان ہے. اس آیت مبارکہ میں تین باتیں جو بیان کی گئی ہیں وہ بالکل واضح ہیں. ایک بات تو یہ ہے کہ اللہ تبارک و تعالی نے مسلمانوں کو منع کر دیا کہ ایک دوسرے کا مال نہ حق نہ کھاؤ، یعنی مال کو کھانے میں ناجائز طریقے استعمال نہ کرو، کسی بھی مسلمان کے مال کو ناجائز انداز میں، ناجائز ذرائع سے، ناجائز اسباب سے حاصل نہ کرو. کسی کا مال غصب کر لینا، چوری کرنا، ڈاکہ ڈالنا، رشوت خوری، جوا، سٹا، یہ سب ناجائز مال کے حصول کی صورتیں ہیں. گویا ان تمام چیزوں سے، ان تمام اسباب سے جو ناجائز ہے، اللہ تبارک و تعالی نے ایمان والوں کو منع فرما دیا. اور دوسری بات فرمایا، الا ان تکون تجارتا عن تراض منکم. اموال کی حلت کی ایک صورت کو بیان کر دیا، آپس میں رضا مندی کے ساتھ جو تم بیع و شرا کرتے ہو، مال کی خرید و فروخت کرتے ہو، اس انداز سے جو تمہارے پاس مال آتا ہے، اللہ تبارک و تعالی نے اسے حلال قرار دے دیا ہے. اس کے علاوہ بہت ساری صورتیں اس ضمن میں داخل ہو جائیں گے، حلال ذرائع، وراثت میں کوئی شخص مال کا مستحق ٹھہر جاتا ہے، اس کے لیے وراثت میں ترکے میں ملا ہوا جو مال ہے، हलाल है। किसी ने हिबा कर दिया, वो महूबा चीज जो इसको मिली है वो इस बंदे के लिए हलाल है। इसी तरह और बहुत सारी सूरतें हैं जो जवाज की भी हैं। अल्लाह तबारक व ताला ने इस आयत मुबारका में हराम जराए से अमवाल को हासिल करने की ममानत फरमाई और हिल्लत की सूरत को भी बयान फरमा दिया, और उसके साथ साथ तीसरा एक और हुक्म दिया जो खून के मुतालिक है, यानी खुद अपनी जानों को हलाक मत करो। वला तक्तुलु अन्फुसकुम। नाज़रीन, इन तीनों बातों पर कुछ मुख्तसर गुफ्तगू करते हैं। पहली बात, हराम माल। हराम माल की मुज़म्मत कुरान और हदीस ने बयान की है। कुरान की आयात बजीना तो आप समाप्त कर चुके हैं, अहादीस मुबारका में इसकी मुज़म्मत क्या बयान की गई है, आइए वो भी समाप्त करते हैं। हजरत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हुमा से मरवी है, नबी अकरम सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम ने इरशाद फरमाया, जो बंदा माले हराम को हासिल करता है, फरमाया कि माले हराम को हासिल करने के बाद फिर उस माले हराम का ये अल्लाह की राह में सदका करता है, फरमाया उसका सदका कबूल नहीं होता, और अगर उस माल को ये खर्च करता है, हाँ वो अपनी जात पर खर्च करे या अपने अहलो अयाल पर खर्च करता है, दोस्त अहबाब पर खर्च करता है, तो फरमाया उसमें बरकत नहीं होती, और अपने बाद अगर ये छोड़कर मर जाता है तो जहन्नुम में जाने का सामान करता है। अल्लाह तबारक व ताला बुराई से बुराई को नहीं मिटाता, भलाई से, अच्छाई से, नेकी से बुराई को मिटाता है, और बेशक खबीस को खबीस नहीं मिटाता। सैयदना सिद्दीक अकबर रदी अल्लाह ताला अन्हु से मरवी है, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, उस जिस्म पर अल्लाह तबारक व ताला ने जन्नत को हराम कर दिया है जो हराम गजा से पला बड़ा होता है। अल्लाहु अकबर। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने हजरत साद रदी अल्लाह ताला अन्हु को नसीहत फरमाई, फरमाया ऐ साद, अपनी गजा को पाक कर लो, तुम मुस्तजाबुद दावात हो जाओगे। अल्लाहु अकबर। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें दुआओं की कबूलियत का एक नुस्खा अता कर दिया है कि हम अगर अपनी गजा को हलाल कर लेते हैं और हलाल कमाते हैं, हलाल खाते हैं, अपनी औलाद को हलाल खिलाते हैं, तो हलाल ऐसी चीज है कि बंदा मुस्तजाबुद दावात बन जाता है, हाथ उठाता है, अल्लाह की बारगाह में दुआ करता है तो अल्लाह जल्ला मजदहू अपने उस बंदे की दुआओं को कबूल फरमा लेता है। फरमाया उस जाते पाक की कसम जिसके कब्जा कुदरत में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है। बंदा हराम का लुकमा अपने पेट में डालता है, फरमाया 40 दिन तक उसका अमल कबूल नहीं होता, और जिस बंदे का गोश्त हराम से पला बड़ा हो उसके लिए आग ज्यादा बेहतर है। सैयदना अबू हुरैरा रदी अल्लाह ताला ने एक हदीस को रिवायत करते हुए फरमाते हैं, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स का जिक्र किया जो एक लंबा सफर करके आता है, और हाल यह है उसके जो बाल है वो परा गंदा है, उसके बदन के ऊपर गर्द पड़ी हुई है, गुबार से बदन अटा हुआ है, और वो अपने हाथों को उठाता है अल्लाह की बारगाह में दुआ के लिए, या रब्बी या रब्बी या रब्बी की सदाएं लगाता है, ए मेरे रब, ए मेरे रब। और फरमाया हाल यह है, मलबसुहु हरामुन व मशरबुहु हरामुन व गुजिया बिल हराम, उसने जो लिबास पहना हुआ है हराम जराए से हासिल किया है, हराम माल से हासिल किया है, जो पीता है वो हराम है, और जो पेट में डालता है यानी अपनी गिजा जो खाता है वो भी हराम है। अल्लाह अकबर। फरमाया फिर उसकी दुआ कैसे कबूल हो? मालूम ये होता है अगर हमारी दुआओं में कहीं कमी होती है तो उसकी एक वजह, उसका एक सबब यह भी हो सकता है कि बंदा कहीं हराम माल तो नहीं खाता, हराम पीने वाला तो नहीं है, कहीं ऐसा तो नहीं जो इसका पहनावा है, जो लिबास है, वो हराम जराए से बनाया हुआ है। ईमान वाले को समझ जाना है, उसे चाहिए कि अपनी इस्लाह करता रहे। अपनी इस्लाह की कोशिश में अगर हर वक्त कोशा रहेगा तो इंशाल्लाह हलाल कमाने वाला बनेगा, हलाल खाने वाला बनेगा, और अपनी औलाद को भी हलाल खिलाने वाला बनेगा। अहदीस में बहुत फजाइल है ऐसे लोगों के, बल्कि बाज रिवायतों में ऐसा भी है कि वो शख्स कि जिसका जरिया आमदनी कम है, औलाद ज्यादा है, फिर भी ये हराम में हाथ नहीं डालता। हराम से तो बचना ही है हर हाल में, औलाद ज्यादा हो ना हो, जरिए आमदनी कम हो या ज्यादा हो, हराम से बहरहाल बचना है, क्योंकि कुरान मना करता है। हदीस मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम भी हमारी रहनुमाई कर रही हैं कि हमें इससे बचना है। लेकिन खास फजीलत फरमाया, जिसके जरिए आमदनी कम है, औलाद ज्यादा है, फिर भी हराम से बचता है, अल्लाह अपनी रहमत से उस बंदे को जन्नत में दाखिल फरमाएगा। कुरान मजीद फुरकान हमीद ने जो हलाल माल की एक सूरत इरशाद फरमाई, फरमाया इल्ला अन तकून तिजारतन अन तरादिम मिनकुम, मगर ये कि तुम्हारी बाहमी रजामंदी से तिजारत हो। बाहमी रजामंदी से जो इंसान तिजारत करता है, अपनी चीज बेचता है और कोई दूसरा शख्स इसको खरीद लेता है, माकूल मुनाफा भी उसमें से हासिल कर लेता है, खुद खाता है, औलाद को खिलाता है, हलाल जराए इस्तेमाल करता है, तो फरमाया ये इसके लिए हलाल है। बाहमी रजामंदी की कैद भी मौजूद है। मालूम हुआ कि खरीदो फरोख्त की वो तमाम सूरतें जिनमें फरीकैन की रजामंदी ना हो, इस्लाम उन्हें मना करता है कि वो दुरुस्त नहीं, क्योंकि फरीकैन की रजामंदी मौजूद नहीं है। जैसे अक्सर जब्त शुदा चीजें या गसब की हुई चीजों में जबरदस्ती किया जाता है, कहा ये काम दुरुस्त नहीं है। याद रहे कि माल का मालिक बनने के तिजारत के अलावा और भी जायज असबाब बहुत सारे, जैसे विरासत का माल है, वो हासिल हो गया वालिद मोहतरम या वालिदा मोहतरमा के जाने के बाद, या कोई भाई है वो चला गया और शरीयत ये कहती है इस सूरत में इस भाई दूसरे का हिस्सा बनता है, तो जब वो बनता होगा, जिस सूरत में बनता होगा, ये हासिल करेगा, तो गया एक हलाल जरिए से इसने माल को हासिल कर लिया। इसी तरह हिबा की सूरत भी है कि राजी खुशी कोई दूसरे शख्स को हिबा कर देता है, तो वो शख्स भी उस माल का मालिक बन जाता है। तिजारत के बहुत सारे फजाइल, तिजारत को कुरान ने अल्लाह का फजल कहा है। अहदीस मुबारका में बड़ी फजीलतें मौजूद हैं। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, सच्चा और अमानतदार ताजर, रास्तगो ताजर, अंबिया इकराम अलैहिमुस्सलाम, सिद्दीकीन और शुहदा के साथ होगा। हजरत रफा रजी अल्लाह तआला अन्हु से मरवी है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, कयामत के दिन ताजिर फासिक उठाए जाएंगे सिवाय उस ताजिर के जो अल्लाह तबारक व ताला से डरे, भलाई करे और सच बोले। हजरत मुआज बिन जबल रजी अल्लाह तआला अन्हु से मरवी है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, पाकीजा कमाई उन ताजरों की है जो गुफ्तगू के वक्त झूठ नहीं बोलते, वादा करें तो खिलाफ वर्जी नहीं करते, जब उनके पास कोई अमानत रखी जाती है तो वो खयानत नहीं करते, जब वो कोई चीज खरीदें तो उसकी बुराई बयान नहीं करते, और जब कुछ बेचें तो उसकी तारीफ नहीं करते, जब उन पर किसी का आता हो तो देने में पसो पेश नहीं करते, और जब उन्होंने किसी से लेना हो तो उस पर तंगी नहीं करते। तिजारत के बहुत से आदाब हैं। मुसलमानों को चाहिए कि अपने लिए उनको लाजिम करार दे दें और उन पर अमल करते चले जाएं। और बहुत सारे आदाब तो ऐसे हैं शरीयत ने जो इन पर खुद लाजिम कर दिए हैं, उन पर चलना जरूरी है, अगरचे इंसान चाहे या ना चाहे। ان میں سے جو مطلق طور پر تجارت کے آداب ہیں، جو لازم بھی ہیں، اور بعض ان میں لازم نہیں ہیں لیکن انسان اگر کرے تو ثواب پائے گا، وہ یہ ہیں کہ تجارت میں اچھی اچھی نیتیں کرے کہ میں یہ تجارت کیوں کر رہا ہوں؟ حلال کمانے کے لیے، تاکہ میں کچھ کھاؤں تو میرا پیٹ، میرا وجود نشو نما پائے، میرے اہل و عیال کی نشو نما ہو، اور جب میرے وجود کے اندر کھانے کے بعد طاقت ہوگی تو میں رب کی عبادت بھی درست طریقے سے کر سکوں گا، میں قیام میں کھڑا ہو سکوں گا، میں سجدہ لمبا کر سکوں گا، میں زیادہ دیر کے لیے اپنے رب کی عبادت میں مصروف رہ سکوں گا، اچھی اچھی نیتیں کرتا چلا جائے، جتنی نیتیں زیادہ ہوں گی اتنا ہی ثواب بڑھ جائے گا۔ اور تجارت کرنے والا جعلی نوٹ اور اصلی نوٹ کی پہچان سیکھے کیا ہوتی، کہیں ایسا نہ ہو کہ اس کو نقصان ہو جائے، اور کہیں ایسا نہ ہو کہ اس کے پاس آ جائے تو پھر یہ کسی اور کو نقصان دے دے۔ اللہ اکبر، شریعت کے احکام ایسے ہیں کہ اگر انسان عمل کر لیتا ہے تو اس دنیا کے اندر کامیاب ہو جاتا ہے، با مراد ہو جاتا ہے، دنیا سرخرو ہو جاتی ہے، اور جب دنیا سرخرو ہو جائے تو بندے کا آخرت میں ایک نام ہوتا ہے۔ اور ایک ادب یہ ہے، اپنے مال کی حد سے زیادہ تعریف نہ کرے کہ لوگ خرید لیں گے، تعریف پر تعریف کرتا چلا جائے، جیسے ہمارے ہاں ایک رسم پڑ گئی ہے، اپنے مال کی تعریف کریں گے تو پل مان دیں گے، اور مال اگر کسی اور کا ہوگا تو اس میں خامیاں نکالنا شروع کر دیں گے۔ اسلام نے اس کے اگینسٹ تعلیمات دی ہیں، کہا اپنے مال کی حد سے زیادہ تعریف نہ کرے، اور کسی کی چیزوں کے اندر بے جا خامیاں نہ نکالو کہ اس میں یہ بھی ہے، اس میں یہ بھی ہے، اس میں یہ بھی ہے، تاکہ اس کا ریٹ گر جائے۔ کہا اپنے ہی مسلمان بھائی کو نقصان دیتے ہو، اسے اذیت میں مبتلا کرتے ہو، اس کے مال کی ویلیو ختم کرتے ہو، اسے ڈی گریڈ کرنے کی کوشش کر رہے ہو، کہا ایسا مت کرو۔ اسی طرح وزن کرنے اور ناپنے میں فریب نہ کرے، بلکہ پورا تولے اور پورا ناپے، بہت زیادہ نفع نہ لے، اگر خریدار راضی ہے تب بھی معقول نفع لے۔ ہمیں اپنے ہی مسلمان بھائی کا خیال کرنا ہے، معقول نفع لینا چاہیے۔ ذخیرہ اندوزی اسی طرح بعض لوگ کر لیتے، اور ذخیرہ اندوزی میں مقصود کیا ہوتا ہے؟ ریٹ بڑھا دیا جائے گا، چیز مارکیٹ میں ختم ہو جاتی ہے، لوگ اسے تلاش کر رہے ہوتے ہیں، اور ہم مسلمان ہو کر اپنے ہی مسلمان بھائی کو تکلیف دینے میں مصروف ہوتے ہیں، اور پھر مارکیٹ میں جب وہ چیز لے کر آتے ہیں دگنی تگنی اور چگنی ریٹ کے اوپر لے آتے ہیں، غریب آدمی کیسے خریدے گا؟ اس لیے ہمیں اس بات کا خیال رکھنا ہے، مال ایسا آنا چاہیے جس سے رب راضی ہو جائے۔ اپنے مسلمان بھائیوں کو تکلیف دے کر کیا ہم اپنے رب کو راضی کر لیں گے؟ احادیث میں کہا گیا کہ بندے کا اعلی درجے کا اسلام یہ ہے کہ میرے ہاتھ سے اور میری زبان سے میرے مسلمان بھائی سلامت رہیں۔ مسلمانوں کو اذیت نہیں دینی چاہیے، ایمان والوں کو اذیت دینے سے رب راضی نہیں ہوتا، نبی کریم صلی اللہ علیہ وسلم راضی نہیں ہوتے۔ ایمان والوں کے ساتھ رحمت کریں گے، شفقت کا مظاہرہ کریں گے تو اللہ بھی راضی ہوگا، اور اس کے پیارے محبوب صلی اللہ علیہ وسلم بھی راضی ہو جائیں۔ اسی طرح اور بہت سے احکام ہیں، ان کا خیال رکھنا بھی بہت ضروری ہے۔ اور اس آیت مبارکہ میں جو تیسری بات، وَلَا تَقْتُلُوا أَنفُسَكُمْ، اور اپنی جانوں کو قتل نہ کرو، ایسے کام کر کے جو دنیا و آخرت میں ہلاکت کا باعث ہوں، اپنی جانوں کو قتل نہ کرو۔ آیت مبارکہ کے اس جز کے اندر کچھ تفصیل مفسرین کرام نے بیان کی ہے کہ خود کو ہلاک کرنے کی جو صورتیں ہیں وہ مختلف ہیں، ان میں سے چند ایک آپ کی گوش گزار کرتا ہوں۔ ایک صورت یہ ہے کہ مسلمان ایک دوسرے کو قتل نہ کریں، کہ مسلمانوں کا ایک دوسرے کو قتل کرنا گویا کہ خود اپنی ذات کو ہلاک کرنا ہے، کیونکہ نبی پاک صلی اللہ علیہ وسلم نے تمام مسلمانوں کو ایک جسم کی مانند فرمایا ہے۔ آئیے حدیث مبارک میں سنتے ہیں، حضرت نعمان بن بشیر رضی اللہ تعالیٰ عنہ سے مروی ہے، نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، تم مسلمانوں کو دیکھو گے کہ وہ ایک دوسرے پر رحم کرتے ہیں، दोस्ती रखने और शफकत का मुजाहरा करने में एक जिस्म की तरह है। चुनाचे जिस्म के जब किसी भी हिस्से को तकलीफ होती है तो सारा जिस्म जागने और बुखार वगैरह में इसका शरीक हो जाता है। और दूसरी रिवायत में फरमाया कि मुसलमान बहम एक शख्स की तरह है, अगर उसकी आंख को तकलीफ होती है तो उसके सारे जिस्म में तकलीफ होती है, और अगर उसके सर में तकलीफ हो तो उसके सारे जिस्म को तकलीफ होती। सर में दर्द हो तो सारा जिस्म बेजार हो जाता है, आंख में तकलीफ है सारे बदन में तकलीफ पहुंच रही होती है, अगर दाढ़ में दर्द है तो सारे जिस्म को महसूस होता है। हमारी फीलिंग्स, हमारे जो एहसासात होते हैं वो ऐसे हैं गोया कि हम महसूस करते हैं कि हमारे पूरे जिस्म के अंदर तकलीफ का एहसास मौजूद होता है। फरमाया इसी तरह तमाम मुसलमान एक जिस्म की मानिंद हैं। तो मुसलमान को चाहिए कि अपने ही मुसलमान भाई को तकलीफ ना दे। तो जो मुसलमान अपने ही मुसलमान भाई को कत्ल करता है माजल्ला, तो वो गोया के अपनी जात को ही हलाक कर रहा होता है। वला तक्तुलू अनफुसकुम, तो कुरान ने इस बात से मना कर दिया। दूसरी बात, कोई ऐसा काम करना कि जिसकी सजा में उस बंदे को कत्ल कर दिया जाए, नाहक किसी को कत्ल कर दिया, जब कत्ल करेगा तो किसास में इसको कत्ल किया जाएगा। खुदा ना खास्ता शादी शुदा शख्स बदकारी करता है और फिर इसे सजा में कत्ल कर दिया जाता है, जो शरीयत के अहकाम हैं उनके मुताबिक मुर्तद हो जाता है, और दीगर बहुत सारी सूरतें कुरान ने इन चीजों से मना किया है। अल्लाह तबारक व तआला फरमाता है वला तक़रबुज़्ज़िना इन्नहु कान फाहिशा वसाअ सबीला, और बदकारी के पास ना जाओ, बेशक वो बेहयाई और बहुत ही बुरा रास्ता है। अल्लाह ने मना कर दिया है और हम मुसलमान हैं, एज ए मुस्लिम हम पर लाजिम है कि हर वो हुक्म जो कुरान हमें देता है पीछे नहीं हटना चाहिए। हमें चाहिए कि अपनी जात को बचाएं। हजूर फरमाते हैं तुम मुझे दो चीजों की जमानत दे दो, मैं तुम्हें जन्नत की जमानत देता हूं, एक जुबान दूसरी शर्म का। तो हमें वो काम करने हैं जिससे अल्लाह राजी होता है। और इसी तरह किसी मुसलमान को नाहक कत्ल करने वाले के बारे में कुरान क्या कहता है, وَمَنْ يَقْتُلْ مُؤْمِنًا مُتَعَمِّدًا فَجَزَاؤُهُ جَهَنَّمُ خَالِدًا فِيهَا وَغَضِبَ اللَّهُ عَلَيْهِ وَلَعَنَهُ وَأَعَدَّ لَهُ عَذَابًا عَظِيمًا, ترجمہ کنز الایمان, اور جو کہ مسلمان کو جان بوجھ کر قتل کرے تو اس کا بدلہ جہنم ہے کہ مدتوں اس میں رہے, اور اللہ نے اس پر غضب کیا اور اس پر لعنت کی اور اس کے لیے تیار رکھا بڑا عذاب, جو مرتد ہو جاتا ہے۔ فرمایا وَمَنْ يَرْتَدِدْ مِنْكُمْ عَنْ دِينِهِ فَيَمُتْ وَهُوَ كَافِرٌ فَأُولَئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ وَأُولَئِكَ أَصْحَابُ النَّارِ هُمْ فِيهَا خَالِدُونَ, اور تم میں جو کوئی اپنے دین سے پھرے پھر کافر ہو کر مرے تو ان لوگوں کا کیا اکارت گیا دنیا میں اور آخرت میں, اور وہ دوزخ والے ہیں انہیں اس میں ہمیشہ رہنا۔ اس آیت مبارکہ کا ایک تیسرا معنی بھی ہے, مسلمانوں کو اللہ تعالی نے گویا اس آیت مبارکہ میں خود کشی سے منع کر دی, سوسائٹ کرنے سے منع کر دی کہ اپنی ذات کو خود ہلاک مت کرو, جب موت آنی ہے وہ آ کر رہے گی۔ وَلَنْ يُوَخِّرَ اللَّهُ نَفْسًا اِذَا جَاءَ أَجَلُهَا, موت کا وقت مؤخر نہیں ہوتا جب وہ آ جاتی, تو خود سے سوسائٹ مت کرو, اس سے اللہ نے منع کر دیا۔ بہت بڑا وبال ہے اس کا۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ میں بیان کرتے ہیں نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا جو شخص ہتھیار سے خودکشی کرتا ہے تو دوزخ میں وہ ہتھیار اس شخص کے ہاتھ میں ہوگا, اور وہ شخص جہنم میں اس ہتھیار سے ہمیشہ خود کو زخمی کرتا رہے گا, اور جو زہر کھا کر ایسا کرتا ہے تو کہا کہ دوزخ کی آگ میں वो जहर खाकर हमेशा अपने आप को तकलीफ देता रहेगा, जहर खाता रहेगा। और जो पहाड़ से गिरकर ऐसा करता है वो जहन्नम की आग में हमेशा गिरता रहेगा। और एक दूसरी रिवायत में फरमाया, जिसने अपना गला घोंटा तो वो जहन्नम की आग में अपना गला घोंटता रहेगा, और जिसने खुद को नेजा मारा और सुसाइड कर लिया तो फरमाया वो जहन्नम की आग में खुद को नेजा मारता रहेगा। प्यारे इस्लामी भाइयों, मदीन चैनल के नाज़रीन, इंसान को चाहिए कि अच्छे अमल करे, अपनी जात को बेहतर बनाने की कोशिश करे ताकि वो सुरखुरू हो सके। मुसीबतें तो आती हैं, परेशानियां आती हैं, और परेशानियां कभी इंसान के गुनाहों की वजह से आती हैं, और कभी परेशानियां बंदे की आजमाइश भी होती हैं। इंसान को चाहिए कि इस आजमाइश में पूरा उतरने की कोशिश करे। रिस्क में कमी हो गई या किसी से कोई तकलीफ, कोई रंज पहुंच गया तो ये सोचने लग गए कि मैं अपनी जात को मार लूंगा, अपनी जात को खत्म कर दूंगा, मैं इस दुनिया से अपना ताल्लुक, अपना रिलेशन, अपना नाता खत्म कर रहा हूं। कहा ऐसा हरगिज नहीं करना चाहिए, ये अल्लाह की नाफरमानी का काम है। बंदा तो इस दुनिया में आया ही इसलिए है ताकि वो अपने रब को राजी कर ले, नेक अमाल करता चला जाए और अल्लाह को राजी कर ले। जब भी मुसीबत आ जाए इस्तिग़फ़ार की कसरत शुरू कर दें, ज्यादा से ज्यादा इस्तिग़फ़ार करें, अल्लाह नेमतों की बारिश फरमाएगा, मुसीबतें दूर कर देगा, परेशानियां खत्म कर देगा, और अपने अमल बेहतर बनाएं। नमाज पढ़ें, जिक्र अस्कार करें, इस्तिग़फ़ार करें, और अपने कामों पर गौर करें, अपना मुहासबा कर लें कि कौन कौन से काम ऐसे हैं जो गलत हैं, जो शरीयत के बिल्कुल अगेंस्ट हैं, जो अल्लाह की नाफरमानी है। खा वो माँ बाप के साथ नाफरमानी का रवैया हो, करीबी रिश्तेदारों के साथ उसने सलूक ना हो, अपने ही मुसलमान भाइयों को अजियत में मुबतला करना हो, हर एंगल से गौर करे, हर एतबार से देखे, जो जो कोताहियां हैं उन्हें दूर कर ले। इंशाल्लाह दुनिया सुरखुरू होगी, आखिरत में एक नाम होगा। अल्लाह तबारक व ताला जो सुना है इस पर अमल की तौफीक अता फरमाए। आमीन। बिजाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।